नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा पत्र पत्रिकामा प्रकाशित विभिन्न समाचार प्रसंगहरूका साथमा म बाबुराम तिमिल सिन्हा। आज मिति 2080 साल माघ 11 गते बिहिबार, पौष शुक्ल पूर्णिमा तिथि, तदनुसार 25 जनवरी सन् 2024, नेपाल सम्वत 1144। आज प्रकाशित पत्र पत्रिकाहरूले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको विषयलाई मुख्य प्राथमिकता दिएका छन्। कार्यक्रम अखबारको शुरूआतमा गोर्खापत्र राष्ट्रिय दैनिकले अग्रपृष्ठमा प्रकाशित गरेको समाचारलाई लिँदैछौ। अख्तियारद्वारा पौडेलद्वय पक्राउ समाचार शीर्षक रहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक हाल निलम्बित सुनिल पौडेल र सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पक्राउ गरेको छ। दुवैजना विरूद्ध गैर कानूनी सम्पत्ति आर्जन गरेको दावीसहित आयोगमा उजुरी परेको छ। उक्त उजुरीपछि आयोगले पौडेलद्वयलाई सोधपूछका लागि उपस्थित हुन आग्रह गरेको थियो। पटक पटक आग्रह गर्दा पनि उपस्थित नभएपछि बुधबार दुवैजनालाई पक्राउ गरिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रा खाता खोली रकम जम्मा गरेको, नेपालको सरकारी सेवामा कार्यरत रहँदा अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा औपचारिक रूपमा नियुक्ति लिएको उजुरी परेको छ। उहाँले विकल पौडेलले संयुक्त राज्य अमेरिकामा स्थायी आवासीय अनुमति समेत लिएको देखिएको जानकारी दिनुभयो। आफूलाई बयानका लागि बोलाएपछि पौडेल अमेरिका जाने तयारीमा रहनु भएको अख्तियार स्रोतले बताएको छ। आयोगले उजुरीसँग सम्बन्धित विषयको प्रमाण नष्ट गर्न सक्ने तथा भागेर अन्यत्रै जाने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकाले दुवैजनालाई पक्राउ गरिएको जनाएको छ। अख्तियारद्वारा पौडेलद्वय पक्राउ गोर्खापत्र दैनिक खबर रहेको छ। त्यसै गरी यसै प्रसंगलाई आजको कान्तिपुर दैनिकले पनि प्रकाशित गरेको छ। कांग्रेस, एमाले, माओवादी सबैका प्रिय पौडेलद्वय अख्तियारको नियन्त्रणमा, समाचार शीर्षक रहेको छ। यो समाचारबाट केही महत्वपूर्ण बुदाहरूलाई उल्लेख गर्दैछौ। 2073 दाहाल सरकारका पाला सुरक्षण मुद्रण केन्द्रमा कार्यकारी निर्देशक विकल पौडेलको सन्दर्भमा समाचारमा लेखिएको छ। त्यसै गरी अर्को बुदामा ओली सरकारका पाला 69 करोड़ घुस प्रकरणमा मुछिएको प्रसंग रहेको छ। विकल पौडेलकै बारेमा उहाँ सुरक्षित मुद्रण केन्द्रका प्रबन्ध तत्कालीन कार्यकारी निर्देशक रहनु भएको छ। देउवा सरकारका पालामा पुननियुक्ति, त्यसै गरी सुनिल पौडेलका सन्दर्भमा केही बुदाहरू उल्लेख गरिएको छ। नेपाल टेलिकमका कार्यकारी निर्देशक हाल निलम्बित, 2075 ओली सरकारका पाला सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक, 23 करोड़ भ्रष्टाचारमा मुछिएका बेला देउवाले मापदण्ड फेरेर बनाउनुभयो टेलिकमको प्रबन्ध निर्देशक, लगायतका केही बुदाहरू उल्लेख गरिएको छ। त्यसै गरी नयाँ पत्रिका दैनिकले पनि यसै प्रसंगमा सूचना प्रविधि सम्बद्ध ठेक्काका मास्टर माइण्ड विकल र सुनिलको धन्दा, नेपालमा भ्रष्टाचार, सिंगापुरमा नियुक्ति र अमेरिकामा पीआर समाचार शीर्षकमा यो खबरलाई प्रकाशित गरेको छ। दुई दशक अघि कारागारबाट छिरेका पौडेलद्वयले करारबाट छिरेका पौडेलद्वयले फैलाएको शक्ति साम्राज्य, सूचना प्रविधिको क्षेत्रमा विकल र सुनिलको यात्रा 2061 शुरू भएको थियो। तत्कालीन विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्र एनआईटीसीमा विकल कम्प्युटर इन्जिनियरका रूपमा करारमा छिर्नु भएको थियो। पछि उहाँ उपकार्यकारी निर्देशकको पद सिर्जना गराएर नियुक्ति खानुभयो। कार्यकारी उपनिर्देशक बनेपछि त्यसअघि सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सरकारी डाटा सेन्टर जीआईडीसीलाई पनि एनआईटीसीमा मातहत नै ल्याइयो। राजनीतिक प्रशासनिक शक्ति हत्याउन सफल उहाँले भटावट खरिद र ठेक्का लगाउन थाल्नुभयो। सूचना प्रविधि सम्बद्ध ठेक्काका मास्टर माइण्ड विकल र सुनिलको धन्दा, नेपालमा भ्रष्टाचार, सिंगापुरमा नियुक्ति र अमेरिकामा पीआर नयाँ पत्रिका दैनिकको प्रसंग हो। विदेशी बैंकमा करोड़ौं रकम राखेको पाइएपछि पौडेलद्वय पक्राउ, नेपाल समाचार पत्रले खबर प्रकाशित गरेको छ। विश्वविद्यालयमा राजनीतिक भागवण्डा गर्नुहुँदैन प्रधानमन्त्री। आजको गोर्खापत्र दैनिकमा समाचार रहेको छ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयमा राजनीतिक भागवण्डा गर्न नहुने बताउनु भएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा केदार भक्त माथेमा प्राध्यापक डाक्टर पीताम्बर शर्मा, प्राध्यापक डाक्टर विश्वनाथ कोइराला, प्राध्यापक डाक्टर चैतन्य मिश्र, प्राध्यापक कृष्ण खनाल लगायतका प्राध्यापक संघको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयमा राजनीतिक भागवण्डा गर्नुहुँदैन भनेर विगतको परम्परामा ब्रेक थ्रू गर्न लागिएकाले यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो। विश्वविद्यालयमा राजनीतिक भागवण्डा गर्नुहुँदैन प्रधानमन्त्री, आजको गोर्खापत्र दैनिकले अग्रपृष्ठमा यो समाचार प्रकाशित गरेको छ। धेरै विधेयक पारित गर्ने तयारी, आजको गोर्खापत्र दैनिककै अग्रपृष्ठमा समावेश समाचारलाई कार्यक्रम अखबारमा लिँदैछौं। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आगामी हिउँदे अधिवेशनमा धेरै भन्दा धेरै विधेयक पारित गर्ने तयारी रहेको बताउनु भएको छ। मंगलबार बसेको मन्त्री परिषदका बैठक निर्णय बुधबार सार्वजनिक गर्दै उहाँले संघीयता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण विधेयक पनि पारित हुने जानकारी दिनुभयो। मन्त्री परिषद बैठकमा प्रधानमन्त्रीले सबै मन्त्रालयलाई विधेयकको तयारी गरी ल्याउन निर्देशन दिएको पनि जानकारी दिनुभयो। उहाँले विद्यालय शिक्षा सम्बन्धी विधेयक, निजामती विधेयक, प्रहरी विधेयकलाई संसदको प्राथमिकतामा राखेर पारित गर्ने तयारी गरिएको जानकारी दिनुभयो। संचार मन्त्रालयका दुई विधेयक, अरू मन्त्रालयका विधेयकलाई समेत प्राथमिकतामा राखेर पारित गर्ने तयारी रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार सशस्त्र प्रहरी सम्बन्धी विधेयक र चलचित्र निर्माण प्रदर्शन तथा वितरण सम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि भएको छ। धेरै विधेयक पारित गर्ने तयारी, गोर्खापत्र दैनिकको अग्रपृष्ठमा रहेको समाचार हो यो। राष्ट्रिय सभाका 19 सीटमा चुनाव आज, 51 उम्मेद्वार, बागमतीबाट 4, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट 3-3 तथा कोशी, मधेस र लुम्बिनी प्रदेशबाट 2-2 सदस्य निर्वाचित हुँदै कान्तिपुर दैनिकमा समाचार रहेको छ। आगामी फागुन 20 गतेबाट पदावधि सकिने राष्ट्रिय सभाका 20 मध्ये 19 सदस्यका लागि बिहिबार 7 प्रदेशमा मतदान हुँदैछ। 7 मुकाममा मतदान केन्द्रबाट बिहान 9 अपरान्ह 3 बजेसम्म मतदान हुनेछ। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले मतदान सकिएको 3-4 घण्टाभित्रै परिणाम घोषणा हुने बताउनुभयो। उहाँका अनुसार 7 प्रदेशमा रहेका मतदान स्थलमा 19 पदकै लागि मत हाल्ने केन्द्र छन्। आयोगले कोशीका लागि प्रदेश निर्वाचन कार्यालय, मधेसका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, बागमतीका लागि भूटन देवी मावि प्राविधिक शिक्षालय, गण्डकी प्रदेशमा निर्वाचन कार्यालय, लुम्बिनीमा कर्मचारी मिलन केन्द्र, कर्णालीमा निर्वाचन कार्यालय, सुदूरपश्चिममा प्रदेश सभा भवनलाई मतदान स्थल तोकेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशका सांसद, नगरपालिका, गाउँपालिकाका प्रमुख उपप्रमुख मतदाता हुन्छन्। जनसंख्याका आधारमा उनीहरूको मतभार तोकिन्छ। पछिल्लो जनगणनाको तथ्याङ्क अनुसार आयोगले प्रदेश सभा सदस्यको 73 र पालिका प्रमुख उपप्रमुखको 19 मतभार तोकिएको छ। राष्ट्रिय सभाका 19 सीटमा चुनाव आज, 51 उम्मेद्वार, बागमतीबाट 4, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट 3-3 तथा कोशी, मधेस र लुम्बिनी प्रदेशबाट 2-2 सदस्य निर्वाचित हुँदै कान्तिपुर दैनिकमा रहेको समाचार हो यो। यसै प्रसंगलाई आजको नयाँ पत्रिका दैनिकले पनि अग्रपृष्ठमा प्रकाशित गरेको छ। राष्ट्रिय सभा निर्वाचनको आज मतदान, 19 सीट, 51 उम्मेद्वार, मतदान बिहान 9 बजेदेखि अपरान्ह 3 बजेसम्म, समाचार शीर्षक रहेको छ। मतदाता र मतभार कति, समाचारमा उपशीर्षक रहेको छ। निर्वाचनमा प्रदेश सभाका 549 सांसद र 1498 पालिका प्रमुख उपप्रमुखले मतदान गर्दै हुनुहुन्छ। निर्वाचन आयोगले एक प्रदेश सांसद बराबर 53 र पालिकाको एक जनप्रतिनिधि बराबर 19 मतभार कायम गरेको छ। आयोगको तथ्याङ्क अनुसार निर्वाचनमा कुल मतभार 57,559 रहेको छ, तर मृत्यु भएर पद रिक्त भएका तथा निलम्बनका कारण मतदानमा सहभागी हुन नसक्ने एक प्रदेश सांसद र 8 पालिकाका जनप्रतिनिधि मतदाता रहनु भएको छैन। भिन्न भिन्नै मतपत्र अर्को उपशीर्षक रहेको छ। प्रदेश सभा सदस्यका लागि सेतो रंगको कागजमा हरियो रंगको निर्वाचन चिन्ह सहितको र पालिका प्रमुख उपप्रमुखहरूका लागि सेतो रंगको कागजमा रातो रंगको निर्वाचन चिन्ह रहेको छ मतपत्रमा। त्यसै गरी मौन अवधिमा चियापानबारे आयोगले सोधो स्पष्टीकरण, को को सांसद विदा हुँदैछन्। अर्को समाचार उपशीर्षक रहेको छ, राष्ट्रिय सभा निर्वाचनको आज मतदान, 19 सीट र 51 उम्मेद्वार। नयाँ पत्रिका दैनिकमा रहेको समाचार हो यो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बीच तिक्तता मिलेर जान गृहमन्त्रीको आग्रह, नेपाल समाचार पत्रमा खबर रहेको छ। उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी एक आपसमा मिलेर जानुको विकल्प नभएको बताउनु भएको थियो। उहाँले पछिल्लो समय नेपाल प्रहरी र सशस्त्र प्रहरी संगठनबीच देखिएको तिक्ततालाई इंगित गर्दै गृहमन्त्री श्रेष्ठले दुई संगठनबीच समन्वय हुन सके मात्र मुलुकको शान्ति सुरक्षा कायम गर्न सकिने बताउनु भएको थियो। राजनीतिक दाउपेचको शिकार बन्दै आएको नेपाल प्रहरीलाई सत्तारूढ़ दलका नेता आफू अनुकूल प्रयोग गर्न थालेपछि मुलुकमा शान्ति सुरक्षा कायम गर्नुभन्दा पनि आफ्नो शक्ति बढ़ाउने र सत्तासँग नजिक रहेर काम गर्ने प्रवृत्ति नेपाल प्रहरीका उच्च नेतृत्वमा देखिएपछि त्यसको फाइदा उठाउँदै सशस्त्र प्रहरी बलले देशका महत्वपूर्ण संरचनाको सुरक्षा गर्ने जिम्मेवारी लिन सफल भएको छ। यो समाचार आजको नेपाल समाचार पत्रले प्रकाशित गरेको छ। त्रिवीले नयाँ उपकुलपति पाउन अझै डेढ़ महीना लाग्ने, आजको नयाँ पत्रिकाको भित्री पृष्ठमा खबर रहेको छ। प्रतिस्पर्धी धेरै भएपछि डकुमेन्ट अध्ययन र अन्तर्वार्तामा समय लाग्ने भएकाले छनौट प्रक्रिया लम्बिने, त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त दिने संख्या धेरै भएकाले छनौट प्रक्रिया लम्बिने देखिएको छ। पहिलो पटक प्रतिस्पर्धाबाट हुन लागेको उपकुलपति छनौट प्रक्रियामा त्रिवीका पूर्व उपकुलपति र अन्य विश्वविद्यालयका कुलपति शिक्षाविद लगायतले दरखास्त दिनु भएको छ। त्रिवीले नयाँ उपकुलपति पाउन अझै डेढ़ महीना लाग्ने, नयाँ पत्रिका दैनिकमा रहेको समाचार हो यो। पञ्चायतमा शुरू भएका सिंचाई आयोजना अझै अपूर्ण, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। बबई सिंचाई आयोजना शुरू भयो 2045-46 सालबाट, अर्थात मुलुकमा बहुदल नआउँदै यो आयोजना बनाउन थालिएको हो। मुलुकमा राजनीतिक परिवर्तन भएछन् तर 35 वर्ष हुँदा पनि यो आयोजना पूरा भएको छैन। हालसम्म 72.22% मात्रै निर्माण सकिएको छ। अझै कति वर्ष लाग्ने हो यकिन गर्न गाह्रो छ। समय बढ्दा यसको लागत पनि फातै बढ़ेको छ। शुरूमा 2,87 करोड़मा सक्ने भनिएको आयोजनाको लागत करिब 67 गुणा बढ़िसकेको छ। अब 18,96 करोड़ लाग्नेछ। पञ्चायतमै शुरू भएका सिंचाई आयोजना अझै अपूर्ण, आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर प्रकाशित गरेको छ। विद्यालय बाहिर 37,000 बाल बालिका, आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा समाचार रहेको छ। विद्यालय जाने उमेरका कर्णाली प्रदेशका बाल बालिका मध्ये 7% विद्यालय टेक्न पाएका छैनन्। कर्णालीमा 4 वर्षदेखि 17 वर्ष उमेर समूहका विद्यालय जाने बाल बालिकाको संख्या 5,19,520 रहेको छ। त्यसमध्ये 4,82,537 जना मात्र विद्यालय भर्ना भएका छन्। 36,983 जना अर्थात 7.1 1% बालबालिका अझै विद्यालय बाहिर छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरेको एक अध्ययनमा सो तथ्याङ्क सार्वजनिक भएको हो। युनिसेफ र ग्लोबल एक्सन मार्फत सो अध्ययन गरिएको थियो। विद्यालय बाहिर 37,000 बाल बालिका आजको गोर्खापत्र दैनिकले भित्री पृष्ठमा प्रकाशित गरेको समाचार हो यो। कार्यक्रम अखबारमा अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंगहरू। सवारी लाइसेन्स प्रदेशबाटै छापिने आजको अन्नपूर्ण पोस्टको भित्री पृष्ठमा समाचार रहेको छ। सवारी चालक अनुमति छाप का लागि प्रदेश सरकारलाई जिम्मा दिन लागिएको छ। सबै प्रदेशका सवारी अनुमति पत्र केन्द्रबाट मात्रै छाप्ने हुँदा लाइसेन्स प्रिन्ट निकै ढिलो हुने गरेको थियो। यसैबीच करिब 1.5 लाख नक्कली लाइसेन्स छापिएको सूचना पनि सार्वजनिक भएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमति पत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताउनु भएको छ। सवारी लाइसेन्स प्रदेशबाटै छापिने आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। सृजनशील गाई फार्मबाट मनज्ञ आमदानी, गोर्खापत्र दैनिकको समाचार हो यो। स्नातकोत्तरसम्म अध्ययन गर्नुभएकी कोवलपुर 12 सप्पर गौडकी शारदा शर्माले गाई पालनबाट वार्षिक 6 लाख बढ़ी आमदानी गरिरहनु भएको छ। 38 वर्षीय शर्माले सञ्चालन गर्नुभएको सृजनशील गाई फार्म बाँके जिल्लाकै उत्कृष्ट गाई फार्मका रूपमा परिचित हुन सफल भएको छ। उहाँले 18 वर्ष अघि 15,000 रूपियाँको लगानीमा शुरू गरेको गाई फार्म आज जिल्लाकै नमूना फार्मका रूपमा स्थापित हुन सफल भएकोमा आफूलाई निकै खुशी लागेको र गरे के हुँदैन भन्ने कुरा प्रमाणित समेत भएको बताउनुभयो। सृजनशील गाई फार्मबाट मनज्ञ आमदानी आजको गोर्खापत्र दैनिकको भित्री पृष्ठमा यो समाचार प्रकाशित छ। अब विभिन्न राष्ट्रिय दैनिक पत्र पत्रिकाले प्रकाशित गरेका आर्थिक प्रसंगहरू। अनि किसानले छाडे स्याउ खेती आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार रहेको छ। कुनै बेला दैलेखको गुराँसमा लटरम्म स्याउ फल्थ्यो, सड़क पुगेपछि स्याउले सहजै बजार पनि पायो। स्याउबाट आमदानी राम्रो भएपछि किसान दंग परे। उनीहरूले बैंकबाट ऋण लिएर स्याउका बिरूवा थप्दै गए। अधिकांश किसानका स्याउका बगैंचा भए, विस्तारै स्याउ खेती पनि विस्तार भयो। तर पछिल्लो समय भने यस क्षेत्रमा स्याउ फल्न छाडेको छ। स्याउ फल्न छाडेपछि हिजो आज किसानले स्याउको बगैंचा नै मासेका छन्। अनि किसानले छाडे स्याउ खेती आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेको छ। सिंचाई आयोजनाको विद्युत व्यवस्थापन गर्न छुट्टै बोर्ड बनाइने। निर्माणाधीन सिंचाई आयोजनाहरू सुनकोशी मरिनमा 31.07 मेगावाट, भेरी बबईमा 46.8 मेगावाट र रानी जमरा कुलरियामा 4.71 मेगावाटको पावर प्लान्ट निर्माणाधीन। कालीगण्डकी तिनाउ डाइभर्सनबाट 133 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य आजको नयाँ पत्रिका दैनिकको समाचार हो यो। सिंचाई आयोजना अन्तर्गत बन्ने विद्युत पावर प्लान्ट जलविद्युत गृह सञ्चालन तथा व्यवस्थापन गर्न छुट्टै सरकारी बोर्ड तथा समिति गठन गरिने भएको छ। तथा सिंचाई मन्त्रालयले अहिले त्यसबारे छलफल गरिरहेको छ। सिंचाई आयोजना अन्तर्गत विद्युत पावर प्लान्ट बनेपछि त्यसको आवासीय व्यावसायिक सञ्चालन गर्ने अधिकार सरकार जलस्रोत तथा सिंचाई विभागलाई छैन। सोही अवस्थालाई दृष्टिगत गर्दै विभागले यस्ता आयोजना अन्तर्गत बन्ने पावर प्लान्टलाई व्यावसायिक रूपमै सञ्चालन गर्न बोर्ड बनाउने प्रस्ताव ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा पठाएको हो। सिंचाई आयोजनाको विद्युत व्यवस्थापन गर्न छुट्टै बोर्ड बनाइने नयाँ पत्रिका दैनिकमा समाचार रहेको छ। डिजेल आयात 18% घटो, आजको गोर्खापत्र दैनिकको समाचार हो यो। बजारमा डिजेलको खपतमा कमी आएको छ। आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणमा काम अगाडि नबढेपछि यस्तो अवस्था आएको हो। नेपाल आयल निगमका अनुसार चालू आर्थिक वर्षको छ महिनामा डिजेल आयात 18% घटेर 5,19,228 किलोलिटरमा सीमित भएको छ। निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र शाहले विकास निर्माणको काम सुस्त हुनुका साथै विद्युतीय गाड़ीको प्रयोगले डिजेलको खपतमा कमी आएको जानकारी दिनुभयो। डिजेल आयात 18% घटो, गोर्खापत्र दैनिकमा समाचार रहेको छ। शंकास्पद वित्तीय कारोबार बढ़ो, झण्डै 6,000 उजुरी, आजको कान्तिपुर दैनिकको समाचार हो यो। नेपालमा सम्पत्ति शुद्धिकरण लगायत वित्तीय अपराधसँग सम्बन्धित गतिविधि उल्लेख्य मात्रामा बढ़ेको फाइनेन्सियल इन्टेलिजेन्स युनिट एफआईयू नेपालको वार्षिक प्रतिवेदनले औल्याएको छ। आर्थिक वर्ष 2079-80 वार्षिक प्रतिवेदनले अघिल्लो वर्षको तुलनाको सो अवधिमा नेपालमा शंकास्पद कारोबारको उजुरी प्रतिशत भन्दा धेरैले बढ़ेको देखाएको हो। शंकास्पद वित्तीय कारोबार बढ़ो, झण्डै 6,000 उजुरी, आजको कान्तिपुर दैनिकमा खबर रहेको छ। अब विभिन्न राष्ट्रिय दैनिक पत्र पत्रिकाले प्रकाशित गरेका सम्पादकीयहरू। राउटे समुदायको सन्दर्भमा, राउटे समुदायको विकास, आजको गोर्खापत्र दैनिकले प्रकाशित गरेको सम्पादकीय हो। त्यसै गरी सुतखोरका तमसुक प्रमाणित गर्दै स्थानीय तह, आजको कान्तिपुर दैनिकले सम्पादकीय प्रकाशित गरेको छ। बिचौलिया ठेगान लगाउने स्वागत योग्य कदम, आजको अन्नपूर्ण पोस्ट दैनिकको सम्पादकीय रहेको छ। त्यसै गरी आजको नेपाल समाचार पत्रले सुत्केरीका लागि हवाई उद्धार स्वागत योग्य शीर्षकमा सम्पादकीय प्रकाशित गरेको छ। ऋण सदुपयोग गर्ने वातावरण मिलाऊ कारोबार दैनिकको सम्पादकीय रहेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै विविध प्रसंगहरूसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिसकेको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।